यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। आर्थिक विकासबाट मात्रै मुलुकको स्वाभिमान उच्च हुनेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। नयाँ आधारमा वामपन्थी शक्तिबीच एकता, सहकार्य र चुनावी मोर्चा बन्दी हुन सक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेकपा एमालेद्वारा स्थानीय तह निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने नेता कार्यकर्तामाथि छानबिन गर्न कार्यदल गठन। र युक्रेनको लिसिचान्स्क शहरमा पूर्ण नियन्त्रण कायम गरिएको रूसको दावी।
भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकम को 4G।
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G।
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकम को 4G। आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकासबाट मात्रै मुलुकको स्वाभिमान उच्च हुने बताउनु भएको छ। राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मंचको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले कृषि उपजमा अरबौंको आयातले मुलुकको व्यापार घाटा चिन्ताजनक अवस्थामा पुर्याएको उल्लेख गर्नुभयो। राष्ट्रपति भण्डारीले युवाले राष्ट्रिय उद्यममा चासो दिएकोमा प्रशंसा समेत गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ आधारमा वामपन्थी शक्तिबीच एकता, सहकार्य र चुनावी मोर्चाबन्दी हुन सक्ने बताउनु भएको छ। राजधानीको कमलादीमा आजदेखि शुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गर्नुभएको राजनैतिक प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ। प्रतिवेदनमा वामपन्थी धाराका नेता तथा कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई ठोस कार्यक्रमका साथ पार्टीमा समाहित हुन आग्रह गर्ने, विभिन्न पार्टीसँग एकताका लागि पहल गर्ने, स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा वर्तमान गठबन्धनलाई प्रभावकारी बनाउन जोड़ गर्ने उल्लेख गरिएको छ। अध्यक्ष दाहालले तीव्र आर्थिक विकास, समृद्धि, सामाजिक न्यायमा आधारित नयाँ नेपालको खाका तयार पार्न आवश्यक रहेको ठहर गर्दै पार्टीले विज्ञ विशेषज्ञसँग छलफल गरेर आगामी निर्वाचनको प्रतिबद्धता पत्र तयार पार्ने प्रतिवेदनमा उल्लेख गर्नुभएको छ। प्रतिवेदनमा संविधानको रक्षा, प्रतिगमनको विरोध गर्ने समूह र शक्तिसँग सहकार्य गर्ने विषय समावेश गरिएको छ। आजको बैठकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, मध्य प्रदेशका इन्चार्ज गणेश शाह लगायतले आफ्नो प्रदेश मातहतको विवरण पेश गर्नुभएको थियो। बैठक सोमबार पुनः बस्नेछ। नेकपा एमालेको आज बसेको सचिवालय बैठकले गत वैशाख 30 गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कार्यवाहीका लागि सिफारिश गर्ने उपाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ। समितिको सदस्यमा पार्टीका संगठन विभाग प्रमुख खगराज अधिकारी र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल रहनु भएको पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। बैठकले स्थानीय निर्वाचनको विस्तृत समीक्षा, विद्यमान शक्ति सन्तुलनको विश्लेषण, आफ्नो सरकारका राम्रा कामका प्रचार गर्ने लगायतका निर्णय गरेको प्रचार विभागका प्रमुख गुरूङले बताउनुभयो। बैठकले विभिन्न केन्द्रीय विभागका सचिवमा मनोनयन र केही नयाँ विभाग समेत गठन गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउन विज्ञापन आचार संहिताको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभएको छ। विज्ञापन बोर्डद्वारा जारी विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण सम्बन्धी आचार संहिताको आज काठमाण्डुमा लोकार्पण गर्नुहुँदै मन्त्री कार्कीले समस्या नीति निर्माणमा नभई कार्यान्वयनमा रहेको उल्लेख गर्नुभयो।
नीतिमा छैन हाम्रो समस्या, हाम्रो समस्या कार्यान्वयनमा छ। हामी के चाहन्छौँ? यो आचार संहिता अरूलाई लागोस् मलाई चाहिँ नलागोस्। हामी कानुनी शासनमा र सुशासनको बाटोमा जाने हो भनेदेखि यो जसरी अर्कोलाई लाग्छ त्यसरी मलाई पनि लाग्नुपर्छ भन्ने मानसिकताका साथ हामी अगाडि बढ्यौँ भनेदेखि हामीले जारी गरेको आचार संहिता निश्चय नै प्रभावकारी हुन सक्छ।
मन्त्री कार्कीले विज्ञापन क्षेत्रमा देखिएका विकृति र विसंगतिको अन्त्य गर्दै समाजलाई समेत लाभान्वित गर्न सकेमा मात्र आचार संहिता जारी गर्नुको औचित्य पुष्टि हुने बताउनुभयो। मन्त्री कार्कीले आचार संहिता कार्यान्वयनमा हुन सक्ने अस्पष्टता र जटिलता न्यूनीकरणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले विज्ञापन व्यवसायलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन जारी आचार संहिता फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। आजै सूचना तथा प्रसारण विभागमा विभागका सेवाहरूको अनलाइन शुरू गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सूचना प्रविधि क्षेत्रको स्वर्णिम अवसरलाई उपयोग गर्न सके मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभयो। मन्त्री कार्कीले मुलुकलाई समृद्ध बनाउन सूचना र प्रविधिका क्षेत्रमा देखिएको अवसरको उपयोग गर्न अबको युगमा युवालाई आकर्षित गरिनु पर्ने उल्लेख गर्नुभयो।
सूचना र प्रविधिलाई हामीले विकास गरेर अब यसबाट मुलुकलाई अधिकतम लाभ दिलाउने दिशामा हामी अग्रसर हुनु जरुरी छ। जसरी हामीले जलस्रोतको भविष्य देखेका छौँ, पर्यटनको भविष्य देखेका छौँ, व्यावसायिक कृषिको भविष्य देखेका छौँ, त्यसै गरेर अब यो आईटी क्षेत्रको धेरै स्वर्णिम भविष्य छ। जुन अवसर छ, जुन सम्भावना छ, त्यो सम्भावनालाई हामीले यथार्थमा परिणत गरेर अब देशलाई समृद्ध बनाउने जुन हाम्रो लक्ष्य छ त्यस दिशामा युवाहरूलाई सरिक गर्नु पर्यो। त्यसैले यस क्षेत्रलाई उत्साहका साथ लागेर यो क्षेत्रमा हाम्रो मुलुकको समृद्धिसँग जोडिएको छ भन्ने कुरालाई आत्मसात गरेर हामी अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले अनलाइन प्रणालीबाट सेवा प्रदान गर्दा लागत र समय घटेर सेवा भरपर्दो, सुरक्षित र सजिलो हुने बताउनुभयो। विभागका महानिर्देशक गोगन बहादुर हमालले प्रविधिलाई समय सापेक्ष सुधार गर्दै विभागका सेवालाई प्रभावकारी बनाइने बताउनुभयो। परराष्ट्र मन्त्रालयले कोविड 19 पछि चीनबाट फर्किएका नेपाली विद्यार्थीहरूलाई पर्सी असार 21 गतेदेखि अध्ययनका लागि पुनः चीन पठाउने तयारी भएको जनाएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पर्सीदेखि 281 जना विद्यार्थीलाई अध्ययनका लागि पुनः चीन पठाइने र त्यसपछि बाँकी विद्यार्थीलाई पनि पठाउनका लागि पहल भइरहेको जानकारी दिनुभयो। प्रवक्ता लम्सालले चिनिया दूतावासको समन्वय र सहकार्यमा नेपालबाट अध्ययनका लागि चीन फर्काउनु पर्ने सम्पर्कमा रहेका सबै 850 जनालाई नै पठाउने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभयो। प्रवक्ता लम्सालले भूतपूर्व गोर्खा सैनिकहरूको समस्या र मागका सम्बन्धमा नेपाल सरकारले उच्च प्राथमिकताका साथ कुरा उठाइरहेको र त्यस विषयमा सम्बोधन गर्नका लागि नेपाल र बेलायतबीच द्विपक्षीय वार्ता गर्ने सहमति पनि भइसकेको बताउनुभयो। ई पासपोर्ट वितरणलाई राहदानी विभागले प्रभावकारी बनाउँदै गइरहेको जानकारी दिनुहुँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालले हाल प्रत्येक दिन 2400 जनाले अनलाइन मार्फत फारम भर्न सक्ने व्यवस्था मिलाइएको बताउनुभयो। नेपालमा कोरोना भाइरसको संक्रमणको संख्या बढ़दो क्रममा रहेको छ। आज 2120 नमूना परीक्षण गर्दा 53 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि हिजो 44 जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालमा 333 जना सक्रिय संक्रमितले आइसोलेशनमा रहेर उपचार गराइरहेका मन्त्रालयले जनाएको छ। पाँच थरको फालेलुङ सात बिही दिनमा पहिरोमा पुरिएका मध्ये दुईजनाको शव आज फेला परेको छ। 38 वर्षीय गोमा मगर र 19 वर्षीय एलिसा मगरको शव आज फेला परेको पाँच थर प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण असार 17 गते राति खसेको पहिरोका कारण तीनजना हराइरहेकामा 42 वर्षीय रूपलाल मगरको शव भने हिजो फेला परेको थियो। पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तु सहज बनाउनका लागि सुर्खेतमा बजार अनुगमन गरिएको छ। दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि भएको गुनासो बढ़ेपछि सरकारले जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन गरी बढ़दो महँगी नियन्त्रणसँगै सहज आपूर्ति मिलाउन निर्देशन दिएको हो। सुर्खेतबाट संवाददाता आकाश तारा बयको रिपोर्ट।
दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य वृद्धिसँगै पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन सरकारले प्रमुख जिल्लाधिकारीलाई निर्देशन दिएपछि सुर्खेतमा पनि बजार अनुगमन गरिएको छ। अत्यावश्यक वस्तुको मूल्य वृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन एक दिने बजार अनुगमन पर्याप्त नरहेकाले अनुगमनलाई निरन्तरता दिन सुर्खेतका नागरिक अगुवा पीताम्बर ढकालको आग्रह छ।
अनुगमन कतै
सरकारले आम नागरिकलाई सुशासन पुर्याउने उद्देश्यले शुरूआत गरेको बजार अनुगमनलाई सरकारवालाको सहयोगमा निरन्तरता दिने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका उपमेयर नीलकण्ठ खनालको भनाइ छ।
मूल्य वृद्धिको कुरादेखि लिएर मिसावटको कुरा यातायातलाई नियन्त्रण गर्न सकिन्छ, आम रूपमा नगरवासीले त्यसलाई साथ दिन्छन् भन्ने कुरा नै छ। यो कामलाई अब निरन्तर अगाडि बढाउनु पर्छ।
उपभोक्तालाई सचेत गराउन र व्यवसायलाई जिम्मेवार बनाउन सुर्खेत प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिइरहेको बताउँदै आज गृह मन्त्रालयको निर्देशनमा अतिरिक्त बजार अनुगमन गरिएको सुर्खेतका प्रमुख जिल्लाधिकारी खगेन्द्र प्रसाद रिजाल बताउनुहुन्छ।
सबैले चाहिँ आफ्नो तह र तबकाबाट बजारमा हुने उपभोक्ताहरूमाथिका चाहिँ अन्यायहरू छन्, जुन अपराधहरू छन्, त्यो नियन्त्रणको लागि उद्योगी व्यवसायीहरू, आम नागरिकहरू, मीडिया कर्मीहरू सबै चाहिँ सचेत भएर लाग्यो भने त्यसलाई चाहिँ निराकरण गर्न सकिन्छ।
दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गरिएको बजार अनुगमनमा व्यवसायलाई उपभोक्ता प्रति थप जिम्मेवार बन्न सरकारवालाले आग्रह गरेका छन्। हालको बढ्दो मूल्य नियन्त्रणसँगै सहज आपूर्ति मिलाउन सबै तह र तबकाको भूमिका उत्तिकै आवश्यक देखिन्छ। आकाश तारा बयक, रेडियो नेपाल सुर्खेत।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचारमा अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको लिसिचान्स्क शहरमाथि पूर्ण नियन्त्रण कायम गरेको दावी गरेको छ। रूसी रक्षा मन्त्रीले लिसिचान्स्क शहर पूर्ण नियन्त्रणमा रहेको बताए पनि युक्रेनी रक्षा मन्त्रीले भने स्थिति कठिन अवस्थामा रहेको तर रूसले पूर्ण नियन्त्रण कायम नगरेको बताउनुभयो। रूसले त्यस क्षेत्रमा व्यापक बमबारी गरिरहेको पनि अधिकारीहरूले बताएका छन्। रूसले लिसिचान्स्क नजिकैको शहर सेभेरोदोनेत्स्क गत महिना नियन्त्रणमा लिएको थियो। युक्रेनले नेटोको सदस्यता लिने निर्णय गरेपछि रूसले गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण थालेको हो। आक्रमणपछि हालसम्म हजारौं मानिसले ज्यान गुमाइसकेका छन् भने 1,20,00,000 मानिस विस्थापित भएका छन्। अमेरिकाको केन्टुकी राज्यमा एकजना व्यक्तिले गोली प्रहार गरी 3 प्रहरी अधिकृतको हत्या गरेको छ। घरेलु हिंसाको अभियोगमा पक्राउ पूर्जी लिएर आरोपीको घर गएका प्रहरी अधिकृतहरूलाई 49 वर्षीय आरोपीले 81 गोली हानेका बताइएको छ। जम्मा 166 जना मात्र जनसंख्या रहेको सानो पहाड़ी शहर एलेनमा भएको सो घटनामा अरू 4 जना घाइते भएका छन्। शंकास्पद आक्रमणकारी ल्यान्स स्टोर्गलाई नियन्त्रणमा लिनुअघि 3 घण्टासम्म गोली हानाहान भएको थियो। अर्जेन्टिनामा आर्थिक संकट गहिरिँदै गएपछि अर्थमन्त्री मार्टिन गुजम्यानले राजीनामा दिनुभएको छ। सन् 2019 अर्थ मन्त्रालय सम्हाल्दै आउनुभएका गुजम्यानले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग राष्ट्रले लिएको ऋण समायोजन गर्न कोशिश गर्दै आउनुभएको थियो। अर्जेन्टिनामा मुद्रास्फीति 60% बढ़ेको छ भने राष्ट्रिय मुद्रा अवमूल्यन भई खाद्यान्न र ऊर्जाको भाव आकाशिएको छ। डलरको तुलनामा अर्जेन्टिनी मुद्रा पेसो निरन्तर अवमूल्यन हुन थालेपछि अर्थमन्त्री गुजम्यान दबावमा पर्नु भएको थियो। अब आर्थिक समाचार।
हालै स्विजरल्याण्डमा सम्पन्न विश्व व्यापार संगठनको 12 मन्त्रीस्तरीय सम्मेलनमा नेपालले अतिकम विकसित मुलुकहरूका चासोका विषयहरू जोड़ दिएर उठाएको छ। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले अतिकम विकसित मुलुकको हैसियतले नेपाल लगायतका मुलुकहरूले विश्व व्यापारको माध्यमबाट प्राप्त गर्ने सुविधा वृद्धि गर्न तथा नेपाल लगायतका कतिपय मुलुकले स्तरोन्नतिपछि प्राप्त गर्ने सुविधाका बारेमा गम्भीर चासो व्यक्त गरेको बताउनुभयो। नेपाली टोलीको नेतृत्व गर्दै मन्त्रीस्तरीय सम्मेलनमा भाग लिएर हालै फर्कनुभएका मन्त्री बडुले सम्मेलनले नेपालले उठाएका अधिकांश चिन्ताहरूको सम्बोधन गरेको समेत बताउनुभयो। पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डाक्टर गणेश प्रसाद पाण्डेले सम्मेलन मार्फत प्राप्त भएका उपलब्धिहरूको कार्यान्वयनका लागि मन्त्रालयले कार्ययोजना नै बनाएर काम अघि बढ़ाउने बताउनुभयो। पत्रकार सम्मेलनमा मन्त्रालयको बहुपक्षीय व्यापार महाशाखाका प्रमुख सहसचिव गोविन्द बहादुर कार्कीले सम्मेलन तथा त्यसबाट नेपालले लिन सक्ने फाइदाहरूका सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको थियो। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक निफ्टी 2.8751 अंकले बढ़ेर 2086.38 बिन्दुमा पुगेको छ। आइतबार 231 कम्पनीहरूका 2,48,04,00,000 रूपियाँ बराबरका 62,27,000 कित्ता शेयरहरू किनबेच भएका छन्। नेप्से उकालो लागेसँगै यस दिन विभिन्न सात कम्पनीहरूको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आइतबार 13 उपसमूहका परिसूचकहरू वृद्धि भएका छन्, जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक 9.30% बढ़ेको छ। नेपाली बजारमा अमेरिकी डलरको भाव क्रमशः बढ़दै गएको छ। बढ़दो क्रममा रहेको डलरको भावले आइतबार पनि नयाँ रेकर्ड निर्माण गरेको छ। नेपाल राष्ट्र बैंक अनुसार आइतबार अमेरिकी डलरको भाव 126.78 रूपियाँ पुगेको छ। यो हालसम्मकै उच्च दर हो। शुक्रबार अमेरिकी डलरको भाव 126.66 रूपियाँ रहेको थियो। पछिल्लो केही दिन यता डलर महँगिएसँगै नेपाली रूपियाँ क्रमिक रूपमा कमजोर हुँदै गएको छ। नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका सहभागी कर्मचारीहरूको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ। यो सुविधा सिगास प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरूले उपयोग गर्न सक्नेछन्। तत्कालका लागि यो सुविधा कोषको कर्मचारी बचत वृद्धि अवकाश योजनामा सहभागी भएका कर्मचारीहरूको कार्यालयले पाउनेछन्। सल्यानको वनगाड कुपिनडेग नगरपालिका 9 जैतपानीको डाँडो स्याउ पाकेर रातम्मी भएको छ। स्याउ पाकेसँगै बारीबाटै स्याउ किन्नेको भीड़ लाग्न थालेको छ। स्याउ पाकेसँगै दैनिक 100 देखि 200 व्यक्तिहरू स्याउ बगैंचा घुम्न आउने गरेको स्याउ किसान शिशिर थापाले बताउनुभयो।
प्रथम उपत्यका व्यापी ताइक्वान्डो प्रतियोगितामा दिलीप स्मृति प्रतिष्ठान टीम च्याम्पियन बनेको छ। 6 स्वर्ण र 3 रजत साथ प्रतिष्ठान समग्रमा टीम च्याम्पियन बन्न सफल भएको हो। मदन भण्डारी स्पोर्ट्स एकाडेमी अन्तर्गत केन्द्रीय ताइक्वान्डो विभागको आयोजनामा आइतबार भएको प्रतियोगितामा 3 स्वर्ण 1 रजत र 1 काँस्य सहित कोटेश्वर ताइक्वान्डो डोजाङ दोस्रो भयो। तेस्रो स्थानको मूलपानी ताइक्वान्डो डोजाङले 2 स्वर्ण 3 रजत र 2 काँस्य जित्यो। शीर्ष 3 स्थान हात पार्नेले क्रमशः 20,000, 15,000 र 10,000 रूपियाँ पुरस्कार प्राप्त गरे। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको प्रतियोगिताको पुरूषमा कोटेश्वरका सागर घिमिरे तथा महिलामा प्रतिष्ठानकी भवानी बुढाथोकी उत्कृष्ट खेलाड़ी चुनिनुभयो। उत्कृष्ट दुवैले जनही 5,000 रूपियाँ पुरस्कार पाए। राष्ट्रव्यापी खेलकुद अन्तर्गत U23 पुरूष बास्केटबल प्रतियोगितामा गोल्डन गेट सेमी फाइनलमा प्रवेश गरेको छ। किर्तिपुरको नयाँ बजार स्थित कवर्ड हलमा आइतबार भएको प्रतियोगितामा गोल्डन गेटले विशाल मिलन केन्द्र BMK 72-68 पराजित गर्दै सेमी फाइनल पुग्ने अन्तिम टोली बन्यो। गोल्डन गेटका अभिषेक सिंहले 29 अंक जोड़े। रोयल टाइम्स र किर्तिपुरले सेमी फाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। मदन भण्डारी स्पोर्ट्स एकाडेमी अन्तर्गत केन्द्रीय बास्केटबल विभागको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत सोमबार हुने सेमी फाइनलमा गोल्डन गेटको भेट रोयलसँग हुनेछ भने टाइम्सले किर्तिपुरको सामना गर्नेछ। भारतमा आयोजना हुने U20 साफ च्याम्पियनशीप फुटबलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले दोस्रो चरणको बन्द प्रशिक्षणमा 30 खेलाड़ी राखेको छ। एन्फाले आइतबार प्रारम्भिक प्रशिक्षणमा रहेका 41 खेलाड़ीबाट 30 खेलाड़ीलाई बन्द प्रशिक्षणमा राखेको हो। बन्द प्रशिक्षणमा ईश्वर गुरूङ, उनेश चौधरी, जियारत शेख, सौरभ कार्की, अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा र राज थोकर रहेका छन्। यस्तै अभिषेक वाइबा, दिपेश गुरूङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरूङ, कृतिश रत्न छिन्जु, प्रीतम स्याङतान, सुगम सुवाल, मनज्ञ नकर्मी र आयुष घलान, दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा र रोहन खड्गी रहेका छन्। भारतको भुवनेश्वरमा जुलाई 25 अगस्त 5 तारीकसम्म सञ्चालन हुने U20 साफमा आयोजक भारतसहित नेपाल, मालदीव, श्रीलंका र बंगलादेशले भाग लिने पक्का भएको छ। लीग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष 2 टोली बीच फाइनल भिडन्त हुनेछ। साफले यस प्रतियोगितालाई AFC U20 एसियन कप छनौट फुटबलको तयारी प्रतियोगिताको रूपमा पनि लिएको छ। अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्यतया बदली भई पहाड़ी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 28.2 डिग्री सेल्सियस, सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 9.2 मिलीमिटर। पोखराको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 0.1 मिलीमिटर। र दिपालको अधिकतम 36.2 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 1.9 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आर्थिक विकासबाट मात्रै मुलुकको स्वाभिमान उच्च हुनेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। नयाँ आधारमा वामपन्थी शक्तिबीच एकता, सहकार्य र चुनावी मोर्चा बन्दी हुन सक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेकपा एमालेद्वारा स्थानीय तह निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने नेता कार्यकर्तामाथि छानबिन गर्न कार्यदल गठन। र युक्रेनको लिसिचान्स्क शहरमा पूर्ण नियन्त्रण कायम गरिएको रूसको दावी। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।